और अगर मुआजमा ने इनको तरजीह देते हुए तो बहुत ही प्यारा जवाब दिया कि मैं उस शहर को क्यों न तरजीह दूं जिसकी हर हर गली को हुजूर से वाबस्तगी हासिल है और जिसकी हर हर गली में जिक्र अली नाज़िल होते हैं। तो इशारा फरमाया कि मैं मदीनतुल मुनव्वरा को तरजीह देता हूँ। और ये बात बिल्कुल वाज़ेह है कि मदीनतुल मुनव्वरा में जिब्रील अमीन की इरादा आमद हुई, उनकी आमद मक्का में नहीं हुई है, इसलिए कुरान का अक्सर हिस्सा मदीने में नाज़िल हुआ। बहरहाल ये एक इल्मी बहस है जिस पर मैं थोड़ी सी रोशनी डाल चुका हूँ। अब मैं चंद हदीसें पेश करता हूँ। ये से हुजूर रबी पहला सस्कर ने जो मदीनतुल मुनव्वरा की फसीलत बयान की है वो फजीलत आया हो गई है। मुस्लिम शरीफ की हदीस है, हुजूर रहमत आलम सल्लल्लाहु अलैहि वसल्लम ने इशारा फरमाया, ये हदीस पाक है कि हुजूर ने उमर रजी अल्लाह तआला अन्हु से रवायत फरमाते हैं कि सल्लल्लाहु अलैहि वसल्लम अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मैंने हुजूर रबी पहला सस्कर को फरमाते हुए सुना है, मन सबर अला दावाहा और एक वक्त यह आया है कि जिसने मदीने की मशक्कत पर सब्र कर लिया तो कयामत के दिन मैं उसके हक में गवाही दे दूंगा।
अगर मैं चाहूँ तो अपनी हुक्म दे दो और वोट के पालान को बांध दिया।
فرمایا کہ بلا شبہ اللہ نے مکہ مکرمہ کو حرم بنایا ہے اور میں مدینے کو حرم بنا رہا ہوں. اے اللہ تو مدینے کی برکت نازل فرما, مدینے کے صحرا میں, مدینے کے کھجوروں میں, مدینے کے ہم معاملات میں اے اللہ تو برکت نازل فرما. اس میں حضور تین دن دعا فرماتے ہیں, اس میں حضور نے بشارت دی کہ اللہ کی عزت نے ایسے فرشتے مقرر کر دیے ہیں جو مدینے کی تمام گلیوں میں ہمیشہ منتشر رہتے ہیں اور وہ اس وقت مدینے والوں کی حفاظت فرماتے ہیں جب تک کہ مدینے والے مدینے سے باہر نہ نکل سکتے ہیں. تو اللہ نے مدینے کی گلیوں میں فرشتے مقرر کر دیے ہیں. لہٰذا تم بھرواؤ نہیں کہ اگر ہم مدینے میں نہیں ہیں تو کسی کا حملہ ہو جائے گا اور ہمیں نقصان پہنچ جائے گا. تو یہ مدینے کی فضیلت ہے. اور ایک حدیث پاک میں آیا کہ حضور صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ میں مدینے کو حرام کرتا ہوں, یعنی مدینے کو میں حرام بناتا ہوں, لہٰذا مدینے کے درختوں کو کھاڑنا جائز نہیں ہے. جو مدینے کے درخت ہیں ان کے پتوں کو توڑنا جائز نہیں ہے. اسی طریقے سے جو مدینے میں خضرہ گھاس ہے اس کو کھاڑنا بھی جائز نہیں ہے. صرف چارے کے لیے کھاڑنا جائز ہے, چارے کے علاوہ کسی اور چیز کے لیے, کسی اور مقصد کے لیے درختوں کو توڑنا, پتوں کو توڑنا اور گھاس کو کھاڑنا جائز نہیں ہے. اس کے بعد حضور نے ارشاد فرمایا اور جو ایسا کرے یعنی بلا وجہ یہاں کے درختوں کو توڑ دے, پتوں کو توڑ دے, گھاس کو کاٹ ڈالے بلا وجہ, تو علیہ لعنت اللہ والملائکۃ والناس اجمعین, تو سن لو اس پر اللہ کی, تمام فرشتوں کی اور تمام لوگوں کی لعنت برستی ہے. اللہ اکبر. یہ مدینے کی شان ہے کہ مدینے کے میں اگنے والے پیڑ پودے بھی حرمت کے قابل ہیں, ان کی تعظیم کی, ان کی عزت کی جائے, ان کو کھانا یہ ان کے لیے حرمتی ہے اور حضور نے مدینے کو حرم بنایا ہے, لہٰذا بغیر وجہ شرعی کے اور بغیر اجازت کے ان کھانوں کو کھانا جائز نہیں. ایک حدیث پاک میں اور آیا ہے حضور صلی اللہ علیہ وسلم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا علی اعناق المدینہ ملائکہ, کہ مدینے کی گلیوں میں اللہ نے فرشتے مقرر فرما دیے ہیں. تو اس کے بعد فرماتے ہیں لا یدخلہم طاعون ولا دجال. اور مدینے کی شان یہ ہے کہ طاعون نامی بیماری یہاں کبھی داخل نہیں ہو سکتی اور دجال کبھی یہاں داخل نہیں ہو سکتا ہے. اللہ اکبر. طاعون بیماری ایسی بیماری ہے جس کو لگ جاتی ہے وہ خراب ہو جاتا ہے, لا علاج بیماری ہے. تو وہ فرماتے ہیں اللہ نے مدینے کی گلیوں میں فرشتے مقرر فرما دیے ہیں اور فرشتے طاعون بیماریوں میں داخل ہونے سے روک دیں گے اور دجال داخل ہونے سے ارادہ کرے گا تو دجال کا چہرہ بھی پھیر دیں گے, دجال مدینے میں داخل نہیں ہو سکتے. وہ دجال جو پوری دنیا میں گشت کرے گا, پوری دنیا والوں میں جا کر اپنے خدا کا اعلان کرے گا لیکن وہ حرمین شریف میں داخل نہیں ہونے پائے گا. اس وجہ سے یہ حدیث پاک مسلم شریف کے اندر موجود ہے کہ حضور صلی اللہ علیہ وسلم صلی اللہ علیہ وسلم ارشاد فرمایا یاتی المسیح من قبل المشرق, کہ مسیح دجال مشرق کی جانب سے آئے گا. وہی مدینہ اور مدینے میں یہ داخل ہونے کا ارادہ کرے گا. حتی ینزل الاول احد, یہاں تک کہ وہ احد پہاڑ کے پیچھے تک آ جائے گا, احد پہاڑ کے پیچھے اترے گا وہ. اور جب مدینے میں داخل ہونے کا ارادہ کرے گا تو حضور فرماتے ہیں پھر فرشتے اس کا تصویر کو بلا کے تو بڑھا ہو, پھر فرشتے اس کا چہرہ مشرق و شام کی جانب پھیر دیں گے. فمنال کے یہ لکھو وہ دجال شام میں جا کر حرام ہو تو مدینے داخل کر کے اجازت دے گی. تو ایسا عظیم الشان شہر ہے مدینہ منورہ. اس طرح کی متعدد حدیثیں موجود ہیں اور جب کتب حدیث کتب احادیث کی اور چرچا نہیں کریں گے تو اس طرح کی سینکڑوں حدیث آپ کے سامنے آئیں گی جن میں مدینے کی فضیلت کو بیان کیا گیا ہے اور مدینے کے آس پاس کتنی جگہ نظر آ رہے ہیں. ایک حدیث پاک اور ہے جس کو حضرت سعد بن وقاص رضی اللہ عنہ نے روایت کیا, بہت عظیم الشان حدیث ہے. اس حدیث کو سننے کے بعد ایک اعتراض ذہن میں آئے گا آپ کے, اس اعتراض کا جواب ان شاء اللہ دیا جائے گا. حضرت سعد بن وقاص رضی اللہ عنہ فرماتے ہیں کہ حضور صلی اللہ علیہ وسلم نے کائنات سے ارشاد فرمایا لا یرید احد اهل المدینہ بسوء الا اعاذه الله في نار جہنم غیر رصاص اور غیر بلک فی الماء. حضور علیہ السلام نے ارشاد فرمایا کہ جو شخص بھی مدینے والوں کے ساتھ برائی کرنے کا ارادہ کرے گا, جو شخص بھی اہل مدینہ کے ساتھ برائی کرنے کا ارادہ کرے گا, ان کو تکلیف پہنچانے کا ارادہ کرے گا تو اللہ تعالیٰ اسے جہنم کے آگ میں پگھلا دے گا جس طریقے سے سیسا پگھلتا ہے یا جس طریقے سے پانی کے اندر دم پگھلتا ہے, اس طریقے سے اس کو حالات برباد کر دے گا. یہ اہل مدینہ کی شان ہے. اب ایک حدیث پاک اور سن لے, اس کے بعد اعتراض کا جواب دے گا. ایک حدیث پاک اور مسلم شریف کے اندر موجود ہے. حضور صلی اللہ علیہ وسلم نے ارشاد فرمایا ایک زمانہ وہ آئے گا کہ لوگ اپنے رشتے داروں کو جمع کر کے یہاں سے جانے کی اجازت کریں گے اور کہیں گے چلو یہاں سے. हुजूर ने इरशाद फरमाया, हालांकि मदीने से बेहतर उनके लिए कोई शहर नहीं होगा। तो हुजूर ने फरमाया कि मदीने से जाने का इरादा करेगा या चला जाएगा, उसके पास कोई उज्र नहीं है। अल्लाह ने मदीने में पैदा किया, मदीने में बसाया, और फिर यहाँ से चला जाएगा तो अल्लाह हमारा उससे बेहतर शख्स को मदीने में मुअज्जिन बना देगा। तो इसमें हुजूर ने इरशाद फरमाया कि मदीना भट्टी की तरह है, ये अपनी गंदगी को दूर कर देगा, और कयामत उस वक्त तक कायम नहीं होगी जब तक मदीना तमाम शरीर खबीज लोगों को अपने अंदर से इस तरह नहीं निकालते जिस तरीके से भट्टी लोहे आपकी भट्टी लोहे से गंदगी को दूर कर देगी। जिस तरह आपकी भट्टी लोहे से गंदगी को दूर कर देती है, इसी तरीके से मदीना अपने अंदर बसने वाले तमाम शरीर और खबीज लोगों को दूर कर देगा। अब एतराज यह पैदा हुआ इस हदीस पाक को पढ़ने के बाद, वो लोग जो सऊदी हुकूमत से बहुत मुतासिर हैं, वहां जाकर उनकी बोलियां बोलने लगते हैं और इस तरह की अफवाह करते हैं कि अल्लाह की खैर को कैसे कमाना हो सकता है कि जहां उसके महबूब आराम फरमा फरमा हो, जहां काबे जलाल मौजूद है वहां पर मजहबों की हुकूमत हो, वहां उन लोगों की हुकूमत जो गुस्ताखे रसूल है, वहां उनकी हुकूमत का होना इस बात का दावा है कि वो साहिब ईमान है और मजहब की गुस्ताखे रसूल है। और ये हदीस पाक पेश करते हैं कि हुजूर ने फरमाया कि मदीना को अल्लाह ने वो शान का फरमाई है कि कोई मुनाफिक मदीने में नहीं रह सकता, मदीना निकाल के बाहर कर देगा। वो खबीस और कोई शरीर इंसान मदीने में नहीं रह सकता, मदीना निकाल के बाहर कर देगा। जिस तरीके से लोहा जो जंग आलूद हो उसको भट्टी में दाखिल किया जाए तो भट्टी लोहे से गंदगी को दूर कर देती है, इसी तरीके से मदीना गोया की भट्टी है, ये गंदगी को दूर कर देता है। यहाँ कोई प्रदर्शन नहीं रह सकता, यहाँ कोई मुनाफिक नहीं रह सकता है। तो वो लोग कहते हैं अगर ये लोग मुनाफिक होते, ये लोग प्रदर्शन होते तो कभी इनको मदीने में अल्लाह ताला रहने का इंतजाम नहीं फरमाता। ये मदीने में रह रहे हैं, 90 साल से रह रहे हैं, तो पता चला ये प्रदर्शन नहीं है, ये बिल्कुल मुसलमान है, ये साहिब ईमान है। उसका जवाब मुहद्दिसीन ने दिया, ये जवाब मैं अपनी जेब से नहीं ले रहा हूँ, अल्लामा अलैनी ने, अल्लामा नक़वी ने, बड़े बड़े मुहद्दिसीन ने इस हदीस पाक का आज नहीं सैकड़ों साल पहले ही जवाब दे दिया है। ये हदीस पाक इस हदीस पाक का मतलब ये नहीं कि हुजूर के जमाने से लेकर सुबह कयामत तक मदीने में कोई मजहब नहीं रह सकता, कोई शिया नहीं रह सकता, कोई राफिजी नहीं रह सकता, कोई मुनाफिक नहीं रह सकता। इस हदीस पाक का जवाब ये है कि ये हदीस पाक हुजूर के जमाने के साथ खास है, और फिर जब कयामत काम होने वाले होंगे और कयामत का जमाना करीब आएगा तो उनका कयामत के साथ खास है। या तो हुजूर के जमाने में कोई भी मुनाफिक नहीं रह सकता, कोई भी मजहब नहीं रह सकता, जो मजहब और ये तारीख से साबित है कि हुजूर के जमाने में जो मजहब थे उनकी कलाई खोली गई है, उनको मदीने से निकाल कर बाहर किया गया है। हुजूर के जमाने में जो मुनाफिक थे उनको मदीने से बाहर किया गया है, तो हुजूर के जमाने में कोई मजहब वहां नहीं रह सकता, कोई मुनाफिक नहीं रह सकता है। और फिर कयामत कायम होगी, कयामत कायम होने वाली होगी, तो फिर कयामत का जमाना आएगा तो फिर मदीने में सिफत वापस आ जाएगी, और फिर मदीना एक एक निकाल कर बाहर कर देगा, और कयामत इस हाल में कायम होगी कि मदीने में कोई मुनाफिक नहीं रह जाएगा, कोई मजहब नहीं रह जाएगा। ये मतलब बिल्कुल नहीं है कि तुम्हें कयामत का कोई वहां मजहब नहीं रह जाएगा। वरना अगर इसका यही माना ले लिया जाए कि मदीना अपने अंदर से इस तरह गंदगी को निकाल कर फेंक देगा जिस तरह भट्टी लोहे से जंग निकाल कर फेंक देती है, लोहे को साफ कर देती है, इसी तरह मदीना अपने अंदर से शरीर और खबीज लोगों को निकाल कर फेंक देगा। अगर ये इसका बिल्कुल जाहिर माना नहीं है, ये लोग क्योंकि तमाम हदीसों पर निगाहें तो रहते नहीं है, हर हदीस में बिल्कुल जाहिर माना होता है वो जाहिर माना लेते हैं, ताकीद नहीं करते हैं। तो अगर इसका जाहिर माना ले लिया जाए तो इसका मतलब यह होगा कि हुजूर के जमाने के बाद जो लोग मदीना छोड़कर चले गए, चाहे कोई हो, हुजूर के जमाने के बाद जो लोग मदीना छोड़कर चले गए तो वो लोग सब मजहब थे, माशाल्लाह वो लोग मुनाफिक थे, मदीने को निकाल कर बाहर फेंक दिया। अगर माना ये नहीं है, ये ले लिया जाए तो जब हम किताबें पढ़ते हैं और हदीस की किताबें देखते हैं तो हमें ये बात मिलती है कि हुजूर के जमाने के बाद बहुत से सहाबा ने किसी मसलहत के पेश नजर, किसी सियासी मसलहत के पेश नजर या किसी और वजह से मदीने को छोड़ा है। शेख खुदा मौला कहना तो मदीने को छोड़ा है, इमाम हुसैन ने मदीने को छोड़ा है, हज़रत साद ने मदीने को छोड़ा है, हज़रत मुआज़ ने मदीने को छोड़ा है, हज़रत ज़ुबैर ने मदीने को छोड़ा है, हज़रत तलहा ने मदीने को छोड़ा है। सहाबा की और ताबईन की कसीर तादाद है जिन्होंने किसी मसलहत के पेश नजर उन्होंने मदीने को तर्क किया है, मदीने से बाहर आए हैं, कहीं और रहे हैं, हम इस बात को जहन नशी रखें, इस राय की कोई शख्स बात करे तो उसको यकीन किसी तरह जवाब تو مہینے کو اللہ رب العزت نے بہت اونچا مقام عطا فرمایا ہے. اس قدر اونچا مقام عطا فرمایا ہے کہ ایک مرتبہ حضرت عاصم نے حضرت انس بن مالک سے پوچھا. انس بن مالک صحابی ہیں, روضہ شریف کے اندر حدیث پاک موجود ہے. حضرت عاصم کہتے ہیں تم تو انس بن مالک ہے, میں نے انس بن مالک سے سوال کیا, احد رسول اللہ صلی اللہ علیہ وسلم المدینہ, کیا حضور نے مدینے کو حرم بنایا ہے؟ تو انس بن مالک فرماتے ہیں ہاں, حضور نے یہاں سے لے کر یہاں تک بیت اللہ حرم کے الفاظ موجود ہیں. اور آپ مدینہ شریف میں جائیں گے تو دو پہاڑی سلسلے آپ کو نظر آئیں گے, ایک طرف جبل احد ہے اور بڑا لمبا پہاڑی سلسلہ, اسے بھی پہاڑ کو جبل احد کہا جاتا ہے. ایک طرف پہاڑی سلسلہ ایک اور بھی ہے, اسی کو لامدین کہا گیا ہے, اسی کے درمیانی حصے کو حرم کہا جاتا ہے. تو انس بن مالک نے فرمایا ہاں, حضور نے مدینہ کو حرم بنایا ہے یہاں سے یہاں تک. اس کے بعد حضور فرماتے ہیں انس بن مالک کہ حضور نے فرمایا من احدث فیہ حدثا او آوا فیہ حدثا وہ حدثا لعنت اللہ علیہ ولعنت الناس اجمعین لا یسفہ اللہ منہ یوم القیامہ عدلا ولا صرفا او کما قال. انس بن مالک فرماتے ہیں ہاں, حضور نے مدینہ کو یہاں سے یہاں تک حرم بنا دیا ہے. اس کے بعد حضور نے ارشاد فرمایا کہ جو مدینہ شریف میں رہ کر کسی بدعت کو یاد کرے گا, من احدث فیہ حدثا, جو مدینہ میں کسی بدعت کو یاد کرے گا, بدعت کے اندر خلاف سنت کا یہ بڑا اہم موضوع ہے, انشاءاللہ کبھی کو گفتگو ہوگی. بدعت کسے کہتے ہیں, بدعت کے تقاضے کیا ہیں, بدعت کی تاریخ کیا ہے, وغیرہ وغیرہ. حضرت عالم بن مالک فرماتے ہیں کہ حضور نے فرمایا جس میں یہاں پر کسی بدعت کو یاد کیا اور آبا فیہ محدثہ یا کسی بدعتی کو یہاں پناہ دیتی ہے تو پھر اللہ کی لعنت پر ہوگی, فرشتوں کی لعنت ہوگی اور تمام لوگوں کی لعنت پر نازل ہوگی. اس کے بعد فرماتے ہیں کہ اللہ تعالیٰ قیامت کے دن اس کا نہ ہی فرض قبول فرمائے گا نہ ہی نفل قبول فرمائے گا. تو کتنا منحوس ہوگا وہ انسان جو مدینے کے اندر کسی بدعت کو یاد کرے گا یا کسی بدعت کو یاد کرنے والے کو پناہ دے گا. اور اس سے پہلے بارہ بار خاص کی جاتی ہے کہ گناہ تو گناہ ہوتے ہی ہیں لیکن وہ زمان و مکان کے اعتبار سے اپنی حیثیت مختلف ہوتی رہتی ہے. مثلا کوئی گناہ آپ کریں رمضان کے علاوہ میں تو گناہ ہے, اس کا جو بھی عذاب ہوگا وہ ملے گا جو بھی گناہ ہوگا. لیکن اسی گناہ کو آپ رمضان میں کر لیں, کوئی اپنی بدبختی سے شمیر جس پر سے رمضان میں انجام دے دے تو اس کا گناہ کئی گنا زیادہ ہوگا. اسی طریقے سے کوئی گناہ انسان حرم کے باہر کرے, مطلب جیسے کوئی نیکی کو انسان حرم کے باہر کرے, اس طرف حرم نہ کرے, اس طرف غیر حرم ہے, حرم کے باہر کرے تو اس کو ایک ہی ثواب ملتا ہے, حرم کے اندر کرے تو ایک لاکھ روپے والا ثواب ملتا ہے. یہاں گناہ کا معاملہ بھی ہے کہ کوئی شخص حرم کے باہر گناہ کرتا ہے تو جو کہ گناہ اس کے اس میں مقدر کیا گیا ہے وہ گناہ ملے گا, لیکن کئی گناہ اگر وہ حرم کے اندر کر رہا ہے کئی گناہ زیادہ اس کو آزاد ہو جاتا ملے گا, اس کو آزاد ملے گا. اور لوگ فرماتے ہیں کیونکہ مدینہ حرم ہے, اور جو نے مدینے کو حرم بنایا ہے مدینے کے کانٹوں کو توڑنا جائز نہیں ہے, رستوں کو کھانا جائز نہیں ہے, پتوں کو توڑنا جائز نہیں ہے, گھاس پھوس کو کھانا جائز نہیں ہے, چارے کو کھایا جا سکتا ہے, چار جانور کو چارہ کھلایا جا سکتا ہے, لیکن اس کے علاوہ کسی اور گھر کے پیش نظر اس کو توڑتا ہے تو اس کی بے حرمتی کر رہا ہے, اس کی بے حرمتی حرمت کو پامال کر رہا ہے. جب مدینے کے یہ شان ہے تو مدینے کے باہر کا گناہ کیا جائے اس کی حیثیت ضلع ہوگی, مدینے کے اندر جو گناہ کیا جائے گا اس کی حیثیت ضلع ہوگی, مدینے کے باہر جو گناہ کرے گا اس کو تو اس کا آزاد ملے گا ہی, لیکن مدینے کے اندر جو گناہ کر رہا ہے اس کی سزا یہ ہے کہ اس پر اللہ کی بھی لعنت ہے, فرشتوں کی بھی لعنت ہے اور تمام لوگوں کو اس پر لعنت پڑ سکتی ہے. لہٰذا وہاں جائے بہت احتیاط کے ساتھ رہے, اور شہر شہر مدینہ ہے کوئی معمولی شہر نہیں ہے, وہاں بڑا خوب خوب کرنا پڑتا ہے, وہاں بڑا خوب خوب کر رکھیں گے, وہاں کی زردے بھی قابل حرمت ہے, وہاں کی گلیاں بھی قابل حرمت ہے, وہاں کے حقشے قابل حرمت ہے. کسی شاعر نے پیارے پیارا شعر کہا ہے, سنتے ہیں عرب کے ذروں پر انوار کی بارش ہوتی ہے, سنتے ہیں عرب کے ذروں پر انوار کی بارش ہوتی ہے, اے نظم نہ جانے طیبہ کی گلزار کا حال کیا ہوگا, اے نظم نہ جانے طیبہ کی گلزار کا حال کیا ہوگا. اللہ تعالیٰ चिराग समाप्त हो गया। आइना नदी